यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म श्रेया नेपाल। शुरूमा प्रमुख समाचार। 13 दक्षिण एशियाली खेलकुद साग भव्य समारोह बीच काठमाण्डुमा शुरू। विभिन्न 26 खेलमा 317 स्वर्ण पदकका लागि विभिन्न 7 देशका खेलाड़ीहरू प्रतिस्पर्धामा। प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा। नेपाल कम्युनिष्ट पार्टी नेकपा अग्र स्थानमा। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको चिकित्सकहरूद्वारा जानकारी। सशस्त्र द्वन्दकालीन घटनामा आम माफी दिने गरी कानून नबनाइने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धता। र बुर्किना फासोको एउटा चर्चमा भएको बन्दुकधारीको आक्रमणमा 14 जनाको मृत्यु। अब समाचार विस्तारमा। 13 दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग हिजो औपचारिक रूपमा शुरू भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डुको दशरथ रंगशालामा हिजो आयोजित भव्य समारोहका बीच सागको औपचारिक रूपमा उद्घाटन गर्नुभयो।
13 दक्षिण एशियाली खेलकुद 2019 हार्दिक स्वागत गर्दछु। म नेपालका शहरहरू काठमाण्डु, पोखरा र जनकपुरमा हुन गइरहेको 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिताको शुरूआत भएको घोषणा गर्दछु। धन्यवाद।
यसअघि समारोहलाई सम्बोधन गर्नुहुँदै उप प्रधानमन्त्री ईश्वर पोखरेलले खेलकुद प्रतियोगिता, प्रतिस्पर्धा र पदक मात्र नभई सार्क मुलुकबीचको एकता र मित्रता पनि भएकाले नेपाल सरकारले सागलाई सफल तुल्याउन पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताउनुभयो। समारोहमा मूल आयोजक समितिका अध्यक्ष जगत बहादुर विश्वकर्मा, सदस्य सचिव रमेश कुमार सिलवाल र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले साग प्रतियोगिताको समग्र वस्तुस्थिति, महत्व र तयारीबारे जानकारी दिनुभएको थियो। समारोहमा कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्किने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। काठमाण्डु, पोखरा र जनकपुरमा आजदेखि 24 गतेसम्म सञ्चालन हुने साग प्रतियोगिताका लागि करिब 18,000 सुरक्षाकर्मी र 500 स्वयंसेवक परिचालन गरिएका छन्। प्रतियोगितामा समान 317 स्वर्ण र रजत पदक र 481 कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। सन् 1984 स्थापना भएको सागको 13 श्रृंखलासम्म आइपुग्दा नेपालले यसअघि 2 प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ। सागको यसपटकको मस्कट कृष्णसार रहेको छ। सागमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, मालदिव्स, भूटान र श्रीलंका खेलाड़ीले 26 खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपा अग्रस्थानमा रहेको छ। हालसम्म घोषणा भएका 46 स्थानको मत परिणाममा नेकपाले 26 स्थानमा विजय हासिल गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस 12 स्थानसहित दोस्रो स्थानमा र 4 स्थानका लागि समाजवादी पार्टी नेपाल तेस्रो स्थानमा रहेको छ। राष्ट्रिय जनता पार्टी नेपालका उम्मेद्वारले 3 स्थानमा विजयी हासिल गरेका छन्। कास्की क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका विद्या भट्टराई आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका खेमराज पौडेललाई 8,403 मत अन्तरले पराजित गरी विजयी हुनुभएको छ। उहाँ 24,394 मत प्राप्त गरी विजयी हुनुभएको छ भने कांग्रेसका पौडेलले 15,991 मत प्राप्त गर्नुभएको छ। त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरूङले 1,922, राप्रपाका रोम भण्डारीले 1,153 र साझा पार्टीकी रजनी केसीले 991 मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रमा 71,871 मतदाता रहेकामा 45,579 जनाले मतदान गरेका थिए। बागलुङ जिल्लाको क्षेत्र नम्बर 2 प्रदेशसभा सदस्यको उपनिर्वाचनमा वाम गठबन्धनका उम्मेद्वार खिम विक्रम शाही विजयी हुनुभएको छ। साईले 11,235 मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस जीत शेरचनले 9138 मत प्राप्त गर्नुभएको छ। प्रतिद्वन्दी शेरचनको भन्दा 2097 मत अन्तरले शाही विजय हुनुभएको हो। यसै गरी भक्तपुरको प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भडेल निर्वाचित हुनुभएको छ। गत शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर 3 खमा नेकपाका विमला ओली 24,286 मत प्राप्त गरी विजय हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशवराज आचार्यले 19,182 मत प्राप्त गर्नुभयो। सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि सम्पन्न निर्वाचनको मतगणना जारी छ। धरान उपमहानगरपालिकाको 14 वडाको मतगणना गरिसक्दा अहिले बिहान 6:30 बजेसम्म नेपाली कांग्रेसले नै अग्रता लिएको छ। 20, 19, 18, 17, 15, 14, 13, 12, 11, 10, 9, 8, 6 नम्बर वडाको मतगणना सकिदासम्म नेपाली कांग्रेसका तिलक राईले 20,896 मत प्राप्त गर्नुभएको छ भने नेकपाका प्रकाश राईले 19,270 मत प्राप्त गर्नुभएको छ। अब 1, 2, 3, 4, 5 र 7 नम्बर वडाको मतगणना हुन बाँकी छ। पाँच थरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपाका वीरबहादुर कुरुङवाङ 5,369 मत प्राप्त गरी विजय हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी ब्रिजहाङ आङदेम्बेले 4,562 मत प्राप्त गर्नुभएको छ। संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष र हुम्लाको खरपुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा उम्मेद्वार विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ। उपनिर्वाचन भएको 43 वडा अध्यक्ष मध्ये 40 स्थानको मतगणना सकिँदा नेकपा 22, कांग्रेस 11, समाजवादी पार्टी नेपाल 4 र राजपा नेपालले 3 स्थानमा विजय हासिल गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
Wow, real mai chito.
Download ta jane fast.
Hey guys, ke cha testo fast?
Antisiko 4G.
Prastut cha Nepal's fastest 4G LTE advanced network ka saath.
Yo ta sachai nai fast rahecha.
Pachhillo pustakko NT4G LTE bina roktok 250 Mbps sammako download. Saathai HD movies ko bharpoor maja. NT4G LTE sucharu garnaka lagi dial garnuhos *444# Nepal Telecom Rashtrako Sanchar.
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सक एवं मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको बताउनुभयो। उहाँले यही क्रममा सुधार हुँदै गएमा यसै हप्ता प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्न सकिने बताउनुभयो। यसैबीच प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भूटानका प्रधानमन्त्री डाक्टर लोते छिरिङले सन्देश पठाउनु भएको छ। भारत र भूटानका प्रधानमन्त्रीले बेग्ला बेग्लै शुभेच्छा सन्देश पठाई प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य लाभ र सुस्वास्थ्यको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्दकालीन घटनामा आम माफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेकपाको केन्द्रीय कार्यालय तुम्बाराहीमा हिजो शहीद बुद्धिमान पाखरिनको 17 स्मृतिका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले द्वन्दकालका हत्या बलात्कार जस्ता जघन्य अपराधमा संलग्नले उन्मुक्ति पाउने गरी कानून नबन्ने स्पष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले द्वन्दमा जघन्य अपराध गर्ने दोषीलाई कार्यवाही र पीड़ितलाई परिपूरणकै निम्ति सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको बताउनुभयो। कास्कीको पोखरा महानगरपालिका बीच स्थित मौजा बिसौनामा माटोको ढिस्कोले पुरिएर 5 जनाको मृत्यु भएको छ। हिजो बिहान भलाम मौजा ग्रामीण सड़क खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर पाँचजना कामदारको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका चार पेदी खोलाका तोबान बस्नेत, जितबहादुर बस्नेत, खिमलाल ओली र गणेश ओली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। डिसेम्बर एकमा मनाइने विश्व एड्स विरूद्धको दिवस हिजो नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ। एचआईभी एड्सबाट सन् 2018 अन्त्यसम्म संसारभर 3,79,00,000 व्यक्ति संक्रमित भएको अनुमान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा 29,944 जना एचआईभी संक्रमित रहेको अनुमान गरिएको छ। केन्द्रका अनुसार सन् 2010 तुलनामा सन् 2018 अन्त्यसम्ममा नेपालमा एचआईभी संक्रमणको दर 58% घटेको छ। सन् 2019 जुलाईसम्ममा नेपालमा कुल एचआईभी संक्रमित मध्ये 60% अर्थात 17,987 जना एआरभी उपचारमा रहेको केन्द्रले जनाएको छ। यसै सन्दर्भमा आज हामीले एचआईभी एड्सको न्यूनीकरण गर्न के गर्नु पर्ला भनी काठमाडौँमा केहीलाई सोधेका छौं।
तीर्थराज भट्टराई, मेरो घर ओखलढुङ्गा हो। एड्स चाहिँ विश्वव्यापी समस्या बनेको छ। अहिले ग्लोबल गभर्नेन्सको एउटा महत्वपूर्ण इस्यू नै एचआईभी एड्स नियन्त्रण गर्ने भन्ने छ। विद्यालय तहबाट नै स्वास्थ्य शिक्षामा यसलाई मेन स्ट्रिमिङ गर्नुपर्छ, समुदाय सचेतना कार्यक्रम गर्नुपर्छ। अहिलेका स्थानीय तह, प्रदेश तह र चाहिँ संघीय तहलाई चाहिँ एकदम चाहिँ मजबुत बनाएर यसका नीति कार्यक्रमहरूमा टाइअप गरेर लानुपर्छ र आम सचेतनालाई अगाडि बढायो भने चाहिँ समस्या समाधान भएर जान्छ।
गोपीचन्द्र भण्डारी, जुम्ला। नागरिकको सचेतना नै ठूलो कुरा हो, त्यो हामीले स्कुल लेभलदेखि नै यसको विषयमा अनिवार्य पाठ्यक्रममा राख्ने, त्यसै गरी पढ्न छुटेकाहरूको लागि पनि नागरिक समाज मार्फत यसको प्रसार प्रसार परिवारमा घरमा पार्ने प्रभावहरूको विषयमा व्यापक सचेतना हुनुपर्छ। सबैको समस्या हो, त्यसमा सबै मिलेर गर्नुपर्छ यसको निराकरण।
गंगाराम यादव हो, लाहान। अब यसको लागि खास गरेर अब एड्स लागिसकेकोलाई सकभर अब भविष्यमा त्यसको जीवन यापनको लागि सरकारले त्यसको प्रिभेन्टिभ दिएर समाजबाट आइसोलेट नगरिकनै सम्मानजनक हिसाब राख्नु पर्यो र एड्स नहुने किसिमबाट नै मान्छेमा जनचेतना अभिवृद्धि गर्नु पर्यो ताकि भविष्यमा यस्तो कोही ग्रसित नहोस्।
राम कुमार कोइराला। यसको लागि त सबभन्दा पहिले त जनचेतनामूलक कार्यक्रम सरकारले आयोजना गर्नु पर्यो, त्यसपछि स्वास्थ्य मन्त्रालयबाट निशुल्क एचआईभी रोक्नको लागि प्रयोग हुने चिजहरू चाहिँ वितरण गर्नु पर्यो।
महेन्द्र कुमार सापकोटा, मेरो घर सिन्धुली हो। सबभन्दा ठूलो कुरा भनेको जनचेतना हो, सचेतना अभिवृद्धिका कार्यक्रमहरू लगाउनु पर्यो। त्यस्तै अब त्यो लक्षित ग्रुपको प्रोग्रामहरू पनि लगिएर अब जनसहभागिता सँगसँगै सरकारको कार्यक्रम चाहिँ एकीकृत रूपमा गयो भने चाहिँ को चाहिँ अब न्यूनीकरणको कामहरू चाहिँ प्रभावकारी रूपमा अगाडि बढ्छ जस्तो लाग्छ।
कुमार थापा, मेरो घर इलाम हो। सर्वप्रथम त हामी जनचेतनामै फोकस गर्नुपर्छ। एड्स भन्नाले के हुन्छ, यसको इम्प्लिकेसन के पर्छ, यो रोगलाई के गर्ने लक्ष्य लाग्छ भन्ने कुरोहरू हो।
नेपाल र फिलिपिन्सका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा परराष्ट्र मन्त्रालयको दक्षिण पूर्व एसिया तथा प्रशान्त विभागका प्रमुख सहसचिव तापस अधिकारी र नेपालका लागि फिलिपिन्सका राजदूत रामोन भगत सिंहले आआफ्ना मन्त्रालयका तर्फबाट हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। समझदारी पत्र अनुसार दुवै देशले नियमित रूपमा द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्दै पारस्परिक लाभ र सहयोग प्रवर्धनलाई विस्तार गर्नेछन्। नेपाल र फिलिपिन्स बीच 12 फेब्रुअरी 1960 कूटनीतिक सम्बन्ध स्थापना भएको हो। नेपाल र थाइल्याण्ड बीचको औपचारिक कूटनीतिक सम्बन्ध हिजोदेखि 60 वर्षमा प्रवेश गरेको छ। यस अवसरमा दुवै देशका परराष्ट्र मन्त्रीले एक आपसमा बधाई तथा शुभकामना आदान प्रदान गरेर विद्यमान द्विपक्षीय सम्बन्धप्रति सन्तोष प्रकट गर्नुभएको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली र उहाँका थाई समकक्षी डन प्रमोदिनीले बधाई तथा शुभकामना आदान प्रदान गर्नुहुँदै सहयोग, मैत्री, आपसी विश्वास र समझदारीमा आधारित दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र थाइल्याण्ड बीच 30 नोभेम्बर 1949 कूटनीतिक सम्बन्ध स्थापना भएको हो। पूर्वाञ्चल विश्वविद्यालयले यही मंगसिर 27 नवौं दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ। त्यस अवसरमा स्नातक र स्नातकोत्तर तहका विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई स्वर्ण पदक प्रदान गरिने विश्वविद्यालयले जनाएको छ। दीक्षान्त समारोहमा आम संचार तथा पत्रकारिता स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याउनु हुने रेडियो नेपालका नायब कार्यकारी निर्देशक बुद्धि बहादुर केसीलाई स्वर्ण पदक प्रदान गरिने जानकारी विश्वविद्यालयले दिएको छ। बैतडी जिल्लाका 174 विद्यालयमा शिक्षक दरबन्दी नहुँदा निजी स्रोतबाट शिक्षक भर्ना गरी अभिभावकले नै चन्दा संकलन गरी विद्यालय सञ्चालन गरेका छन्। बैतडीबाट संवाददाता सीपी लोहियाको यो रिपोर्ट।
बैतडी जिल्लाका सबै सामुदायिक विद्यालयहरूमध्ये 174 विद्यालय दरबन्दी विहीन रहेका छन्। यी शून्य दरबन्दी रहेका विद्यालयहरूमा निजी स्रोतका शिक्षकहरू र राहत दरबन्दीका शिक्षकले अध्यापन गर्दै आएका छन्। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थी:
शिक्षकहरू अभावै छ, स्कूल अनुसारको दरबन्दीहरू पर्याप्त मात्रामा छैनन्। हाम्रो टोटल 538 स्कूलहरू छन्, अहिलेसम्म अब जिरो दरबन्दीहरू 174 छन्।
विद्यालयमा सरकारी दरबन्दीका शिक्षकहरू नहुँदा अभिभावककै चन्दाका भरमा अधिकांश विद्यालयहरू सञ्चालन भएका छन्। निजी स्रोतका शिक्षकहरूको तलबका लागि महिनाको अन्त्यमा विद्यालयलाई धौधौ पर्ने गरेको छ। जिल्लाकै नमूनाको रूपमा रहेको पाटन नगरपालिका 9 स्थित सिद्धेश्वर मावि हुक्के डाँडामा शिक्षक दरबन्दी शून्य छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाट:
हाम्रो स्कूलमा 2065 सालदेखि निमाविको पठन पाठन शुरू गरेको हो र 2074 सालदेखि माध्यमिक तह कक्षा 9 जसको पठन पाठन शुरू गर्यौं, तर निमावि र मावि तहमा पूर्ण रूपमा निजी छ र वर्षिनी अभिभावकहरूबाट चन्दा संकलन गरेर माध्यमिक तह र निमावि तह सञ्चालन गर्नुपर्ने अवस्था आएको छ।
शिक्षक दरबन्दी अभावका विषयमा सबै निकाय जानकार भए पनि शिक्षकको व्यवस्था भने हुन सकिरहेको छैन। जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्ट भन्नुहुन्छ:
समस्याको विषय छ, नगरपालिकाले दुईटा शैक्षिक सत्र स्थान सरकार गठन भइसकेपछि अनि केही राहतको व्यवस्था मिलाएको हुनाले पनि केही अलिकति सहज भइरहेको अवस्था हो र यसको लागि अब चाहिँ पालिका स्तरीय तरिकाबाट चाहिँ शिक्षाले अगाडि बढाइरहेका छ।
सामुदायिक विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा कतै जसो तसो व्यवस्थापन गरिएको छ भने कतै पढाएको गुणस्तर निकै खस्किएको पाइन्छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
स्थानीय तहमा उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीको मिलेमत्योमा योजना कार्यान्वयनका लागि कानूनले तोकेको आवश्यक प्रक्रिया पूरा नगरी रकम भुक्तानी गर्ने प्रवृत्ति बढ़ेको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार उपभोक्ता समितिले पेस्की दिने, कामै नगरी फरचोट गर्ने, योजना नै सम्पन्न नगरी कार्य सम्पन्न प्रतिवेदन बनाई वा नबनाई भुक्तानी दिने तथा कमिशन लिई कार्य सम्पन्न नभएका आयोजनाको फरफारक समेत गर्ने प्रवृत्ति देखिएको छ। आयोगले पछिल्ला दिनमा स्थानीय निकायमा भ्रष्टाचार बढ़ेको भन्दै गैर कानूनी कार्य तत्काल बन्द गरी स्थानीय सरकार सञ्चालन ऐन तथा प्रचलित सार्वजनिक खरिद ऐन र नियमावली बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिएको छ। जंगल तथा पाखोबारीमा फल्ने कटुस भोजपुरको माथिल्लो भेगमा बस्ने स्थानीयको राम्रो आमदानीको स्रोत बन्न थालेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
यो सिजनमा भोजपुरका स्थानीय बजारमा कटुसको व्यापार निकै फस्टाएको छ। लेकाली भेगमा पाइने रातो पातले तथा सेतो पातलेमा फलेको कटुस बिक्रीका लागि स्थानीयहरू हाट बजार धाउने गरेका छन्। खानको लागि निकै स्वादिष्ट मानिने कटुस मानिसहरूको रोजाईमा पर्ने गरेको छ। कटुसको बिक्रीबाट यो सिजनमा निकै राम्रो आमदानी हुने कटुस विक्रेता दानमाया तामाङ बताउनुहुन्छ। भोजपुरमा फलेको कटुस विभिन्न जिल्ला सँगै कोसेलीको रूपमा विदेशसम्म जाने गरेको व्यापारीहरूको भनाइ छ। जंगलमा टिप्न जाँदा एकजनाले दिनमा 5-10 केजीसम्म टिप्ने गरेको उनीहरूले बताउने गरेका छन्। शुरूको समयमा प्रति केजी 300-500 रुपियाँसम्म बिक्री भएको भए पनि अहिले उत्पादन बढ्न थालेपछि मूल्य केही घटेको विक्रेताहरू बताउँछन्। कटुस विक्रेता तीर्खराज तामाङ र विजय मोक्तान:
बाहिर जिल्ला एकदम मधेसतिर पार्सल धेरै लान्छ, मधेस काठमाडौँ विदेशसम्म पनि पार्सल जाने गरेको छ। यो आय आर्जन त अब सरेललाई गोड्नु पर्दैन, रोप्नु पर्दैन, यो हामी यसो टिपेर ल्याएर बेच्ने हो, यसको ठिकै हुन्छ सर। अब घरमा बसिरहनु भन्दा यो आमदानी रोजगार जति भनौँ नै हो।
तपाईँको हामीले पहिला 300 लिएर 1200 कमाइन्छ।
विशेष गरेर असोज अन्तिमबाट खान मिल्ने कटुस माथिल्लो भेगका स्थानीयको राम्रो आमदानीको स्रोत बन्दै गएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
प्रत्येक वर्ष मंगसिर शुक्ल पक्ष पञ्चमी तिथिका दिन मनाइने सीताराम विवाह पञ्चमी महोत्सव धनुषाको जनकपुरमा हिजो मनाइएको छ। त्रेतायुगमा मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञा पूरा गरेको भन्दै अयोध्याका राजा दशरथका पुत्र श्रीरामसँग हिजैको पावन तिथिमा राम जानकीको विवाह सम्पन्न भएको स्मरणमा विवाह पञ्चमी महोत्सव मनाउने चलन रहेको छ। भरतपुर विमानस्थल धावन मार्ग मर्मतका लागि हिजोदेखि 10 दिन बन्द भएको छ। विमानस्थलको धावन मार्ग मर्मत गर्नु परेकाले हिजोदेखि मंगसिर 24 गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। बुर्किना फासोको एक चर्चमा भएको बन्दुकधारीको आक्रमणमा कम्तीमा 14 जनाको ज्यान गएको छ। बुर्किना फासोको पूर्वीय भागमा रहेको उक्त चर्चमा प्रार्थनाको समयमा आक्रमण भएको थियो। बुर्किना फासोको क्षेत्रीय सरकारले भने आक्रमणमा थुप्रै घाइते भएको बताएको छ। बन्दुकधारीको पहिचान र उद्देश्य अझै नखुलेको त्यहाँका अधिकारीले बताएका छन्। पछिल्लो समयमा जिहादी समूहको आक्रमणले बुर्किना फासो मा संयोगको ज्यान गएको छ। इराकको संसदले प्रधानमन्त्री अदेल अब्दुल मादीको राजीनामा पारित गरेको छ। सरकारको राजीनामा माग गर्दै इराकमा केही दिन यता प्रदर्शन भइरहेको थियो। प्रदर्शनमा गएको शुक्रबार मात्रै 40 जना प्रदर्शनकारीको सुरक्षाकर्मीसँगको झडपमा ज्यान गएको थियो। अब्दुल मादीपछि इराकमा प्रधानमन्त्रीको पदमा को रहने भन्ने प्रश्न भइ नसकेको स्रोतले बताएको छ। इराकको संसदले भने त्यहाँका राष्ट्रपति बरहाम सालेहलाई नयाँ प्रधानमन्त्रीको नाम घोषणा गर्न अनुरोध गर्ने बताएको छ। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढ़िरहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको 22 स्थापना दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा गवर्नर डाक्टर नेपालले राष्ट्र बैंकले लगानी मैत्री नीतिगत सुधार गरेकोले पछिल्ला वर्षमा अर्थतन्त्रमा सकारात्मक सूचक देखा पर्न थालेको उल्लेख गर्नुभयो। गवर्नर नेपालले व्यापार वाणिज्य तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गर्दै सहजीकरणका लागि राष्ट्र बैंकले सहयोग गर्ने जनाउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढ़िरहेको, शोधनान्तर घाटामा सुधार भएको र व्यापार घाटा समेत न्यूनीकरण हुने दिशामा केन्द्रित रहेकोले आर्थिक क्षेत्र थप सबल बन्दै गएको बताउनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले निजी क्षेत्रको साथ र सहयोगमा मात्रै आर्थिक विकास हुने तथ्यलाई आत्मसात गर्न सरकार तथा सरकारवाला निकायहरूलाई आग्रह गर्नुभयो। साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक स्थिर जस्तै भएको छ। स्टकमा आइतबार नेप्से 0.07 बिन्दुले बढेर 1112.85 बिन्दुमा सीमित भएको छ। नेप्से स्थिर रहँदा कारोबार रकम पनि सस्तैमा समेटिएको छ। आइतबार कुल 161 कम्पनीहरूका 675,038 किता शेयरहरू 20,63,14,000 किनबेच भएका छन्। कारोबार भएका कुल 12 समूह मध्ये 6 समूहको शेयरमा वृद्धि भएको छ भने 6 समूहको कारोबार घटेको छ। शेयर बजारका लगानीकर्ताहरूले पूँजी बजारका लागि ब्याजदर मुद्दा नभएको बताएका छन्। आइतबार बुटवलमा सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीले आयोजन गरेको सफल कार्यक्रममा लगानीकर्ताहरूले बैंकलाई ब्रोकर लाइसेन्स अविलम्ब प्रदान गर्न आग्रह गर्नुभयो। शेयर लगानीकर्ता दबाव समूहका हरि ढकाल र सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष कमल तिवारीले शेयर बजार अनलाइन प्रणालीमा गए पनि प्रभावकारी हुन नसकेको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको 25 मेगावाट क्षमताको मुलुककै ठूलो सौर्य ऊर्जा प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्लान्टले आगामी 3 महिनाभित्रै 10 मेगावाट क्षमताको विद्युत उत्पादन शुरू गर्ने तयारी गरेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। भारत र पाकिस्तान 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरूष भलिबलको फाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हिजो भएको सेमी फाइनल खेलमा भारतले श्रीलंकालाई तथा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको हो। अब मौसम सम्बन्धी जानकारी। आज देशको पूर्वी पहाड़ी भागमा आंशिक बदली रही, बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 24 घण्टामा काठमाण्ड उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 21.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%. आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21 देखि 23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 6:33 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। तेह्रौं दक्षिण एसियाली खेलकुद साग भव्य समारोह बीच काठमाडौँमा शुरू। विभिन्न 26 खेलमा 317 स्वर्ण पदकका लागि विभिन्न 7 देशका खेलाड़ीहरू प्रतिस्पर्धामा। प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको उपनिर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा। नेपाल कम्युनिष्ट पार्टी नेकपा अग्रस्थानमा। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको चिकित्सकहरूद्वारा जानकारी। सशस्त्र द्वन्द्वकालीन घटनामा आम माफी दिने गरी कानून नबनाइने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धता। र बुर्किना फासोको एउटा चर्चमा भएको बन्दुकधारीको आक्रमणमा 14 जनाको मृत्यु। बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। हौस् त, नमस्ते।